हजुर नमस्कार अनि शुभ सन्ध्या. हामी सदा झैँ सदा आज पनि आजको आइतबार फेरि हामी यहाँहरूको समक्ष प्रस्तुत भएका छौँ. रेडियो एडलेड 101.5 को तरङ्गबाट भोइस अफ साङ्ग्रिला, हजुर साङ्ग्रिलाका आवाजहरू लिएर हामी पुनः उपस्थित भएका छौँ. सदा चाहिँ आजको कार्यक्रम सुरु गरौँ. सुरु गर्नुभन्दा अगाडि म चाहिँ श्रोताहरूलाई आज के एउटा जानकारी गराउन चाहन्छु भने आज हामीले बजाउने गीतहरू कुनै पप गीत अथवा कुनै रिमिक्स गीत नभएर हामीले आज बजाउन गइरहेका छौँ नेपाली पुराना लोकगीत र नेपाली आधुनिक गीतहरू. र यदि श्रोताहरू कुनै गीतलाई डेडिकेट गर्न चाहनुहुन्छ, कुनै आफ्ना आफन्तजनहरूप्रति समर्पित गर्न चाहनुहुन्छ भनेदेखि यहाँहरूले हाम्रो फेसबुक पेजमा गएर म्यासेज छोड्न सक्नुहुनेछ. र अहिलेलाई कार्यक्रम सुरु गरौँ हाम्रो रेगुलर सेगमेन्ट न्युजबाट.
श्रोताहरू, भोइस अफ साङ्ग्रिलाको आजको समाचार सेगमेन्टमा केही छोटा मिठा समाचारहरू मैले लिएर आएको छु. समाचार सुरु गरौँ भुटानबाट. भुटानमा नयाँ एउटा राजनीतिक दल खडा भएको छ. 2013 हुन लागेको संसदीय चुनावलाई मध्यनजर गर्दै तेस्रो दल भुटानमा देखा परेको हो. यसले निर्वाचन आयोगबाट रेजिस्ट्रेसन त पाएको छैन, तर पनि पार्टी गठन भइसकेको र औपचारिक रूपमा बाहिर आउन मात्र बाँकी रहेको पार्टीका केही सदस्यहरूले जानकारी दिएका छन्. पार्टीले सबै सदस्यहरूको नामावली बाहिर निकालेको छैन, कारण राजनीतिक दलमा लाग्न चाहने कर्मचारी र अन्य दलका नेतृत्ववर्गमा रहेका व्यक्तिहरू समेत यो नयाँ दलमा समाहित हुने कारणले गर्दाखेरि चुनावभन्दा केही समय अगाडि मात्र यो दलले औपचारिक रूपमा आफ्नो घोषणा गर्ने जनाएको छ. यसमा संलग्न एकजना पूर्व नेतृत्व पिडिपी अथवा अहिलेको अपोजिसन पार्टीका एकजना सदस्य टान्डी दोर्जीले दिएको जानकारी अनुसार यो पार्टीको नाम सोसियल डेमोक्रेटिक पार्टी रहनेछ र यसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद रहनेछ. यसभन्दा अघि गठन भएका कुनै पनि पार्टीले कुनै पनि राजनीतिक वादलाई आफ्नो आइडियोलोजी बनाएका थिएनन्, सिद्धान्तको रूपमा लिएका थिएनन् भने यो पहिलो भुटानको पहिलो पार्टी हो जसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो सिद्धान्तको रूपमा लिएको छ. त्यसै त प्रवासमा गठन भएका अधिकांश पार्टीहरू भुटान पिपल्स पार्टी, भुटान नेसनल डेमोक्रेटिक पार्टी, डुक नेसनल कङ्ग्रेस र अन्य धेरै राजनीतिक दलहरूले पनि प्रजातान्त्रिक समाजवादलाई नै आफ्नो सिद्धान्तको रूपमा लिएका छन्. हाल चलिरहेको भुटानको संसदमा भुटान र चीन बीच भएको बोर्डर टक्स अथवा सीमा विवाद सम्बन्धी विषयलाई निकै चर्काचर्की रूपमा उठेको पाइएको छ. सांसदहरूले सरकारलाई गएको 50 वर्षसम्म पनि चीनसँगको यो सीमा विवाद किन समाधान भएन भनेर प्रश्न उठाएका थिए र त्यसको उत्तरमा परराष्ट्र मन्त्रालयको समेत काम सम्हालेका खान्डु वाङचुकले गएको 19 चिनसँगको वार्तामा केही मात्रामा प्रगति भए पनि भारतसँग भएको जस्तो सम्पूर्ण सीमा विवाद समाधान नभएको र सरकार यसतर्फ लागिरहेको जानकारी दिएका छन्. सांसदहरूले त्यो सो क्रममा भुटानबाट केही भाग चिनमा गाभिएको बारे पनि चासो व्यक्त गरेका थिए भने हामा गएको केही महिनादेखि चिनले हा जिल्ला, जुन चाहिँ भुटानको उत्तरी भेगमा पर्छ, हा जिल्लाका भुटानको सीमाभित्र चिनिया सैनिकहरूले चाहिँ औपचारिक रूपमा केही कङ्क्रिट घरहरू बनाएर वासस्थान बनाएको विषयलाई पनि सरकारका सामु प्रस्तुत गरेको थिए र सरकारको उत्तर खोजेका थिए. सरकारले दिएको जानकारी अनुसार यस विषयमा सरकारले चिनिया राजदूतावास, भारत स्थित चिनिया राजदूतावासमा गत अक्टोबर 12 चिठी लेखी आफ्नो चासो व्यक्त गरिसकेको छ. त्यसको प्रत्युत्तरमा चिनले द्विपक्षीय वार्ताबाट यस्तो समस्याको समाधान खोजिने जानकारी दिएको सरकारबाट प्राप्त जानकारीमा उल्लेख छ. भुटानमा पछिल्लो पटक फेरि बर्ड फ्लूको जीवाणु देखा परेको रोग फैलिएको समाचार प्राप्त भएको छ. थिम्पूको चाङ्गेदाफु अर्थात् काला बजार भन्ने ठाउँमा रहेका बर्ड फ्लू रहेको केही कुखुरा फार्महरूमा चाहिँ बर्ड फ्लूको जीवाणु फेला पारेको छ। गएको हप्ता मात्र 38 कुखुराहरू त्यस क्षेत्रमा मारिएको थियो भने समग्र रूपमा 90 कुखुरा हालसम्म मारिसकेको छ र अरू दर्जनौँ चराहरू पनि मारिसकेको छ। केही मानिसलाई पनि बर्ड फ्लू सरेको आशंकामा औषधि दिएको छ भने अरू थप मानिसहरूलाई यो रोग नसर्नलाई सतर्कता अपनाइएको छ। गएको 6 महिना भारतबाट बर्ड फ्लू रोग सर्ने सम्भावनाका कारण भुटान सरकारले कुखुराजन्य वस्तुहरूमा आयातमा प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध फुकुवा गरेको 3 दिनमै थिम्पूमा बर्ड फ्लूको रोग फैलिएपछि सरकारले पुनः अनिश्चितकालका लागि कुखुरा आयातमा बन्देज लगाएको छ। सरकारको तथ्याङ्क अनुसार थिम्पूमा मात्र कुखुरा र अन्य चराचुरुङ्गी जति गरेर 17,144 को जनसङ्ख्या रहेको छ। अब नेपाल सम्बन्धी समाचार। नेपालमा अहिले निकै चर्चामा रहेको चिनिया प्रधानमन्त्री हु जिनताओको भ्रमण सम्बन्धी समाचार। चिनिया प्रधानमन्त्री जियाबाओ नेपालको 5 घन्टे भ्रमण सकेर प्रस्थान गरिसकेका छन्। हिजो शनिबार उनले 5 घन्टे काठमाडौँ बसाइमा प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र अन्य नेताहरूलाई भेटघाट गरेका थिए भने जानुभन्दा अगाडि उहाँले अन्तिम अवस्थामा राष्ट्रपति रामवरण यादवसँग पनि भेटघाट गरेका थिए। बसेको क्रममा प्रधानमन्त्री जियाबाओले नेपालको प्रधानमन्त्री बाबुरामसँगको छुट्टै भेटमा नेपाल सरकार नेपाल र भारत बिचको सम्बन्धबारे पनि चासो राख्नुभएको थियो। उहाँले भारतसँगको सम्बन्ध अरू थप बलियो बनाउन र राजनीतिक स्थायित्वको लागि जोड दिनुभएको थियो। यसैबिच प्रधानमन्त्री जियाबाओको भ्रमणका अवसर पारेर नेपालका लागि चिनिया आर्थिक सहयोग बढेको छ। स्रोतका अनुसार आर्थिक प्राविधिक अनुदान सहयोग सम्झौता अन्तर्गत करिब 2,60,00,00,000 अर्थात् 2,000,000 आरएमबी अर्थात् चिनिया मुद्रा नेपाल प्रहरी सुदृढीकरणका लागि 13,00,00,000 रुपियाँ र सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि छुट्टै 5,20,00,00,000 रुपियाँ अनुदान दिने सम्झौता भएको छ। अब माघी सम्बन्धी समाचार। आज माघे सङ्क्रान्ति। नेपाल र नेपाल भारत अथवा भुटान यी सबै क्षेत्रमा माघी धुमधाम साथ मनाइयो। तपाईँहरूले पनि अस्ट्रेलियामा बसेर माघी मनाउनु भयो होला सायद, हामी यसबारेमा पछि कुरा गर्छौँ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय पर्व घोषणा गरेको माघी पर्व मुलुकका विभिन्न ठाउँमा थारू समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। मकर सङ्क्रान्तिलाई राजधानी लगायत देशका अन्य भागमा पनि मनाइँदैछ। रुरु क्षेत्रको रिडीमा आजदेखि 3 दिने माघे सङ्क्रान्ति मेला सुरु हुँदैछ। पाल्पा, गुल्मी र सेङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा कालीगण्डकीको जलले स्नान गरी ऋषिकेश देवताको दर्शन गर्न देशका विभिन्न जिल्लाबाट दर्शनार्थी यहाँ आउने गर्दछन्। रुरु क्षेत्रमा परापूर्वकालदेखि नै माघ 3 गते सम्म जेठी, माइली र कान्छी सङ्क्रान्तिको रूपमा मेला लाग्ने गरेको छ। वराहपुराण अनुसार भगवान् इन्द्रले रिडीमा ऋषिको तपस्या भङ्ग गर्न पठाएकी अप्सराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो भन्ने विश्वास रहेको छ। रुरु कन्या बालिकाको तपस्याबाट यस क्षेत्रको नाम रुरु क्षेत्र नगएको किंवदन्ती पनि पाइन्छ। त्यसै गरी झापाको कन्काई नदीमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा कन्काई मेला हुने गर्छ। कन्काई नदीको किनारमा लाग्ने मेलाको मेला पूर्वाञ्चलको सबभन्दा ठुलो हो। कञ्चनपुरका थारू समुदायले माघीलाई नयाँ पर्वको रूपमा मनाउने गर्छन्। आज बिहानैदेखि गाउँको सम्पूर्ण थारू समुदाय नजिकको नदी तलाउ कुवामा गएर सूर्य नउदाउँदै फुलमा चामल पैसा हातमा लिएर नुहाई ढुङ्गालाई महादेव मानि जल र फुल दक्षिणा मिसाई भगवान् महादेवको पूजा दर्शन गर्ने गर्छन्। बडगरी त्यसपछि गाउँका मन्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ। माघी पर्व सुरु हुनु 1 दिन अगावै गाउँका थारू समुदायलाई सामूहिक रूपमै सुँगुर, बाख्रा, कुखुरा काटिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको वध गर्न नहुने प्रचलन रहेको छ। अब अमेरिकाबाट प्राप्त एउटा सानो समाचार, जर्जिया राज्यको डोकाल काउन्टीमा सोमबार राति 39 वर्षीय दामोदर पाठकको भएको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ। पाठक स्थानीय बिपी ग्यास स्टेसनमा काम गर्थे। प्रहरीका अनुसार पक्राउ पर्ने 52 वर्षीय अर्लिन टर्नर हुन्। टर्नरलाई लोक पार्क ड्राइभ स्थित अपार्टमेन्टबाट पक्राउ गरेको। पाठक एलनाउड सेडर ग्रेब रोड स्थित बिपी ग्यास स्टेसनमा सोमबार रातिको ड्युटी गर्दै थिए। 11 बजेको आसपासमा पैसा लुट्न आए उनीहरूले उनको हत्या गरेका थिए। पाठकलाई गोली लागेको थियो। उनलाई ग्राडी मेमोरियल अस्पतालमा लगियो, त्यहाँ उनलाई मृत घोषित गरिएको थियो। अब लुम्बिनी भ्रमण वर्ष सम्बन्धी समाचार, लुम्बिनी भ्रमण वर्षको राष्ट्रपति रामवरण यादवले शनिबार शान्तिदेव प्रज्वलन गर्दै उद्घाटन गरेका छन्। सँगै उनको टुरिज्म भिजन 2020 घोषणा समेत गरे। उनले निकै तामझामका साथ लुम्बिनीको शान्ति स्तूप नजिक केन्द्रीय नहरमाथि बनाएको मञ्चमा आफ्नो संक्षिप्त लिखित मन्तव्य व्यक्त गर्दै राष्ट्र भावनाको सन्देशलाई मनन गरेर अघि बढ्न आग्रह गरे। संस्कृति मन्त्री गोपाल किरातले बुद्धको जन्मस्थलको लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएर यसको फाइदा उठाउनु पर्ने बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष कर्मा साङ्बो शेर्पा लुम्बिनी भ्रमण वर्ष लुम्बिनी क्षेत्रको विकासका लागि कोषलिङ्ग साबित हुने विश्वास गरे। उनले स्थानीय तहको बेरोजगारी समस्यालाई समाधान गर्ने उल्लेख गर्दै सहयोगका लागि आह्वान गरे। पर्यटन सचिव गणेश जोशीले सन् 2020 नेपाल आउने पर्यटकको सङ्ख्या वार्षिक 20 लाख पुर्याउने लक्ष्यका साथ सरकार लागेको जानकारी दिए। श्रोताहरू, आजको लागि समाचार यति नै। तपाईँ अहिले रेडियो एडलेटको 101.5 मेगाहर्जको यो तरङ्गमा भोइस अफ साङ्गीलाई सुन्दै हुनुहुन्छ। तपाईँ अहिले संसारभरका radio.adelaide.edu.au मार्फत पनि सुन्दै हामीलाई सुन्दै हुनुहुन्छ। हाम्रो स्वर सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो फुर्सदको समयमा ipajournal.com पनि यो समाचार र सम्पूर्ण कार्यक्रम र गीत सङ्गीत पनि सुन्न सक्नुहुन्छ। आजको लागि समाचार, त्यसपछि सञ्जयजीले के ल्याउनु भएको छ? गीत सङ्गीतको क्रम सुरु हुन्छ क्यारे।
हजुर, आजको आज हामीले पहिले नै जानकारी गराएका थियौँ श्रोताहरूलाई, हामी आज नेपाली लोकगीत र आधुनिक गीतहरू सुनाउनेछौँ भनेर। तर त्योभन्दा अगाडि हामीले त हाम्रा श्रोताहरूलाई माघे सङ्क्रान्तिको शुभकामना नै दिन बिर्सेछौँ।